यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कार्यदलमा छलफलको अन्तिम चरणमा। विश्व वाघ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालमा वयस्क वाघको संख्या 355। र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटिटिभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले 15 जिल्लाका 2,71,000 बढ़ी गरीब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ। साउन 10 गतेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले गरीब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका 2075 बमोजिम, ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, बारा, पर्सा, बैतडी, मनाङ, मुस्ताङ, रूपन्देही, सर्लाही, सप्तरी, सिन्धुपाल्चोक जिल्लाका गरीब परिवारको पहिचान गरी सूचीकृत गरेको जानकारी दिनुभयो। प्रवक्ता गुरूङले सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने 13,33,00,00,000 रूपियाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन, दोस्रो संशोधन आदेश 2081 स्वीकृत गर्ने लगायतका निर्णय गरेको प्रवक्ता गुरूङले बताउनुभयो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। आज बसेको समिति बैठकले प्रधानको नाम अस्वीकार गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ। आज सुनवाई समितिको बैठक बस्नु अघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिनुभएको थियो। समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो। संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिश गरेका प्रधानका विरूद्ध संसदीय सुनवाई समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो। प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रस्ताव स्वीकृति भएसँगै सभामुख देवराज घिमिरेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहनुहुने माननीयले आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्नुहुने छ भन्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक 2080 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै आजको बैठकमा गृहमन्त्री रमेश लेखकले सभामा प्रस्तुत सार्वजनिक महत्वको प्रस्ताव सरकारका लागि काम गर्न मार्ग निर्देश हुन सक्ने भएकाले समय सापेक्ष कार्यविधि योजना तथा कानून परिमार्जनमा यस्ता विषयहरू समावेश गरी अघि बढ़ने बताउनुभयो। बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले आगामी दिनमा नीति बनाउँदा सांसदहरूको सुझाव तथा विचारहरूलाई सम्बोधन गर्ने बताउनुभयो। यस्तै गृहमन्त्री लेखकले विपदको पूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार सबै मातहतका निकायहरूको समन्वयमा सरकारले काम गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरणका लागि 18 जिल्लाका विभिन्न 24 स्थानलाई जोखिमका रूपमा आकलन गरी मनसूनको पूर्व तयारी र प्रतिकार्यको व्यवस्थित रूपमा कार्यको शुरूआत भएको बताउनुभयो। बैठकमा सांसद डाक्टर तोशीमा कार्कीले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो। सांसद कार्कीले विपद व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरू योजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले भन्ने विषयको जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो। सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धी छलफलमा भाग लिनुहुँदै सांसदहरूले मनसून जन्य विपद भएपछि भन्दा अगाडि नै वैज्ञानिक तरिकाले समाधान खोज्नुपर्ने बताउनुभयो। सांसदहरूले विपद भएपछि आफ्ना क्षेत्रका विषय उठान मात्रै नभई त्यसको दीर्घकालीन समाधान खोज्न बायो इन्जिनियरिङ, आदिवासी जनजातिमा भएको ज्ञानलाई प्रयोग गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ पुस्तामा बढ़ेको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न विद्यालय र विश्वविद्यालय स्तरको पाठ्यक्रममा यो विषय समावेश गर्ने र जनचेतना विस्तार गर्न स्वास्थ्य मन्त्रालयले विशेष अभियान सञ्चालन गरेर सुर्तीजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिने बताउनुभयो। यस्तै मन्त्री पौडेलले संघीय अस्पताल कालमा स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै बाँकी रहेको रकम तत्काल भुक्तानी गर्न आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य बीमाको विषय नीति नियम र कानूनसँग जोड़िएको विषय भएकाले यसको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई बीमासँग आबद्ध गर्ने, स्रोत सुनिश्चित गर्न सरकारले अरू थप क्षेत्रलाई कसरी जोड़न सकिन्छ भन्ने विषयमा मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय लगातार जस्तै भएका सड़क तथा हवाई दुर्घटनाबाट दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले नेपालको हवाई र सड़क दुवै यात्रा जोखिमपूर्ण रहेको भन्दै दुर्घटना हुनुको कारण पत्ता लगाएर सड़क र हवाई मार्गको गुणस्तर अनुसार पूर्वाधारको विकास गरिनुपर्ने धारणा राख्नुभयो। आजै पोखरामा भएको स्कूल बस दुर्घटनामा घाइते भएकाहरूको निशुल्क उपचार र तीव्र गतिका कारण भएको दुर्घटनाका विषयमा प्रभावकारी अनुगमन गर्न माग गर्नुभयो। यस्तै अमेरिकाको टेक्सासमा गोली लागेर हत्या भएका नेपाली युवक दीपक ओलीको सत्य तथ्य छानबिन गरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले बाघको संरक्षणमा नेपालले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै बाघ र मानिसबीच रहेको द्वन्द्व अन्त्य गर्दै बाघ र मानिस दुवैको संरक्षण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले लगानी गर्दा पूर्वाधार विकासमा मात्रै नभई मानिसको आर्थिक सामाजिक क्षेत्रमा समेत ध्यान दिनुपर्ने, बाढ़ी पहिरोले सिंचाईका संरचनामा क्षति पुगेका कारण हजारौं हेक्टर जमीन बाँझो हुने अवस्था आएको भन्दै समयमै त्यसको मरमत सम्भार गर्न ध्यानाकर्षण गराउनुभयो। आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सन् 2022 गरिएको राष्ट्रिय बाघ सर्वेक्षण अनुसार नेपालमा वयस्क बाघको संख्या 355 पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो संख्या 128 रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। यस्तै वासस्थानमा सुधार भएपछि सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढ़ेर 36 पुगेको छ। कार्यालयका सूचना अधिकारी मनोज अहिरका अनुसार पाटे बाघको आहारा प्रजातिका लागि चरण क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आएको छ। निकुञ्जमा 55 बढ़ी साना ठूला प्राकृतिक ताल छन्। पाटे बाघ विश्वका 13 देशमा पाइन्छ। विश्वमा बाघ पाइने 13 मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् 2010 रशियाको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् 2022 दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। तत्कालीन समयमा नेपालमा 121 बाघ थिए। सन् 2022 आइपुग्दा यो संख्या 242 पुर्याउने लक्ष्य लिइएकोमा लक्ष्य अनुसारको संख्या बढ़ेर 355 पुगेको छ। यो देशकै लागि सफलता जानिए पनि लक्ष्य लिए भन्दा बढ़ी संख्यामा बाघ बढ़ेपछि वासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको छ। यससँगै मानवसँगको द्वन्द पनि बढ़दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार पाटे बाघ मार्ने तथा यसका अंगको चोरी शिकारीमा संलग्न व्यक्तिलाई 15 वर्ष कैद र 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवं प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे आराताको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालै मात्र कानूनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताउनुहुँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गर्नुभयो। नेपालमा जापानको निशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्नुहुँदै एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोड़िएको बताउनुहुँदै नेपाल जापान बीचको सम्बन्ध जनस्तरमा समेत सुदृढ़ रहेको उल्लेख गर्नुभयो। जापानी प्रतिनिधि मण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका साहित्यकारहरूमध्ये युग कवि सिद्धिचरण श्रेष्ठ सामाजिक र न्यायिक चेतनाका हिसाबले उच्च कोटीका कवि हुनुभएको बताउनु भएको छ। सिद्धिचरण श्रेष्ठको 113 जन्म जयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू साहित्यिक रूपमा सिद्धिचरणबाट प्रभावित भएको बताउनुभयो।
नेपालका साहित्यकारहरूमा माझिएको सामाजिक चेतना, न्यायको चेतना, समानताको चेतना, त्यो चेतना सिद्धिचरणमा बढी नै देखिन्छ अरूभन्दा। हरेक आफ्ना ओखलढुङ्गा त हुन्छन्, तर त्यो ओखलढुङ्गा चिनाउन पनि सिद्धिचरणले रचना गर्नुभयो। म आफू चाहिँ साहित्यिक हिसाबले भन्यो भने कसैबाट सबभन्दा बढी प्रभावित छु भने सिद्धिचरणबाट प्रभावित छु वैचारिक, अत्यन्तै आदरणीय गुरु ठान्छु।
कार्यक्रममा प्राध्यापक डाक्टर देवी नेपालले सिद्धिचरण श्रेष्ठका साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। त्यस अवसरमा 1 लाख रूपियाँ राशि सहित युग कवि सिद्धिचरण पुरस्कार प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रेस स्वतन्त्रताको पक्षमा रहेर मीडिया काउन्सिल विधेयक बनाउने बताउनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 भएको छलफलमा मन्त्री गुरूङले संचार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुदृढ़ बनाउन उक्त विधेयक ल्याउन लागेकाले शंका नगर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मीडिया काउन्सिललाई एक स्वतन्त्र र स्वायत्त निकायका रूपमा विकास गर्ने भन्दै सरकार नियन्त्रित प्रजातन्त्रको पक्षमा नभएको बताउनुभयो। छलफलमा सांसदहरूले मीडिया काउन्सिल विधेयक जनताको पक्षमा हुनुपर्ने भन्दै प्रेस जगतलाई अंकुश लगाउने गरी कानून बनाउन नहुने तर अमर्यादित विषयहरूलाई भने नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक करिब टुंगिने चरणमा पुगेको छ। गृह मन्त्रालयमा आज बसेको बैठकमा टीआरसी सम्बन्धी मूल विधेयक उपसमितिले दिएका प्रतिवेदन, त्यसअघि छलफलका विषयहरूलाई एकै ठाउँमा ल्याएर कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने ठाउँमा आइपुगेको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले विधेयकमा रहेका भाषा तथा कानूनी शब्दहरू कसरी मिलाउन सकिन्छ भन्ने विषयमा आज कानून मन्त्री, महान्यायाधिवक्ता, सचिव लगायतका पदाधिकारीहरूसँग छलफल भएको बताउनुभयो। आउँदो बिहिबार बिहान बैठक बसेर अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारी बोधका साथ समितिले काम गरिरहेको नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले बताउनुभयो। छलफलमा सहजीकरण कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ। विपिन जोशीका बुवा सहित परिवारका सदस्यहरूले आज परराष्ट्र मन्त्री डाक्टर राणालाई उहाँको कार्यकक्षमा भेटेर विपिनको रिहाईका लागि पहल गरिदिन अपील गर्नु भएको थियो। इजरायलमा भएको आक्रमणपछि विपिन जोशी सहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाईका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डाक्टर राणाले दिनुभयो। इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमण पश्चात उनीहरूकै नियन्त्रणमा रहनुभएका विपिन जोशी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ। नेकपा एमालेको सचिवालय बैठक आगामी बिहिबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्नेछ। उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ। गत असार 26 गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। पोखरामा स्कूल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ। पोखरा पार्दी बिरौटाको एलपी देवकोटा मेमोरियल स्कूलको बस पोखरा महानगरपालिका एक्काइसको मट्टीखान नजिकै गिङकुको भीरबाट खस्दा विद्यालयकी कर्मचारी पोखरा एक्काइस रामदेकी 33 वर्षकी आरती विक र उहाँका 6 वर्षका छोरा प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। गिङकु भीरबाट बस दुर्घटना हुँदा बसका चालक पोखरा 17 55 वर्षका टेक बहादुर भुजेल सहित 28 घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बस दुर्घटनामा परि 22 एलपी देवकोटा स्कूलका विद्यार्थी सहित 28 घाइते भएका हुन्। घाइतेहरूको पोखराका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको पोखरा एक्काइसका वडा अध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनुभयो। गोर्खाको धार्चे गाउँपालिकामा हिजो बिहान गएको पहिरोमा परि बेपत्ता 5 मध्ये 4 शव फेला परेको छ। बेपत्ताहरूको शव विभिन्न स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। बेपत्ता भएका मध्ये 1 खोजी जारी रहेको छ। बाँकेको भेरी अस्पतालमा मृगौलाको डायलसिस गराउन आउने बिरामीको संख्या बढेपछि उनीहरूलाई पालो पाउनै गाह्रो हुन थालेको छ। बिरामीको चाप अनुसार दक्ष जनशक्ति र डायलसिस मेसिन नहुँदा बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको भेरी अस्पतालमा 10 डायलिसिस मेसिन रहेकोमा 8 प्रयोगमा ल्याइएको छ। 2 इमर्जेन्सीको लागि भनेर राखिएको छ। दैनिक भेरी अस्पताल नेपालगंजबाट 20-22 डायलिसिसको सेवा लिने गरेका छन्। दिनमा 3 सेवा सञ्चालन गरिए पनि बिरामीले सहज रूपमा सेवा लिन नपाएको गुनासो गरेका छन्। डायलिसिसका लागि मेसिन र जनशक्ति थप गर्न बिरामीहरूले आग्रह गरेका छन्।
बिरामीको चाप बढे सँगै सुविधा छैन, यहाँ डाक्टरहरूको कमी छ।
भेरी अस्पतालमा बाँकेका मात्र नभई छिमेकी जिल्ला दाङ बर्दिया कैलाली सुर्खेतबाट पनि बिरामीहरू डायलिसिस गराउन आउने गरेका छन्। बिरामीको चाप दिन प्रतिदिन बढ़िरहँदा जनशक्ति मेसिनको अभाव त छँदैछ। डायलिसिस गर्ने समयमा बिजुली जाने अर्को समस्या रहेकाले बिरामीले थप शास्ति खेप्नु परेको छ। डाक्टर पारस श्रेष्ठ, भेरी अस्पताल डायलिसिस सेन्टर। अहिले पनि भेरी अस्पतालमा डायलिसिसका लागि 40 बिरामीले पालो पर्खिरहेका छन्। गत वर्ष भेरी अस्पतालबाट 117 जनाले डायलिसिस सेवा लिएका थिए। अस्पतालमा डायलिसिसका बिरामीको संख्या बढ्दै गए पनि त्यही अनुपातमा अस्पतालमा चाहिने जनशक्ति बढाउन सकिएको छैन, जसले गर्दा टाढाबाट आउने बिरामीहरू मर्कामा पर्ने गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ। मादुरोले 51.2% मत प्राप्त गरी विजयी हुनुभएको र विपक्षी उम्मेद्वार एडमुन्डो गोन्जालेज उरुटियाले 44.2% मत प्राप्त गर्नुभएको निर्वाचन परिषदले जनाएको छ। विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन्। निर्वाचन परिषदबाट मतपरिणामको घोषणापछि राष्ट्रपति मादुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ। भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद तथ्याङ्क मतपरिणामलाई अस्वीकार गर्दै आफूले 70% मत प्राप्त गरेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिविम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गर्नुभएको छ। कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चावेजले नतिजालाई कपटपूर्ण भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाउनु भएको छ भने चिलीका राष्ट्रपतिले परिणामलाई विश्वास गर्न कठिन भनी प्रतिक्रिया दिनुभएको छ। पेरूले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बीच भएको भूमि विवादको द्वन्दमा परि कम्तीमा 42 जनाको मृत्यु भएको छ। पाकिस्तानमा आन्तरिक द्वन्द चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाड़ी उत्तर पश्चिमी क्षेत्रको द्वन्द लामो र हिंसात्मक हुन सक्ने बताइएको छ। अधिकारीहरूका अनुसार सुन्नी मुस्लिम मदागी र सिया मालिक हेल जनजातिहरू बीचको द्वन्द गत बुधबारदेखि जारी छ। स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्दमा 42 जनाको मृत्यु हुनुको साथै 183 जना घाइते भएका छन्। पाकिस्तानको मानवाधिकार आयोगले द्वन्दले सर्वसाधारणमा क्षति पुर्याउनुका साथै आवागमन अवरूद्ध भएको जनाएको छ।
मुलुकमा साउन 13 सम्ममा 92.4% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। देशभर धान खेती हुने 13,98,273 हेक्टर क्षेत्रफल मध्ये 12,92,221 हेक्टरमा रोपाई सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ। प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 99.6% रोपाई सम्पन्न भएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 96.9% रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेशमा 91.9% अर्थात 96,053 हेक्टर मध्ये 88,252 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशमा 91.3% रोपाई सम्पन्न भएको छ। यता बागमती प्रदेशमा 90.8% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। धान खेती हुने सबैभन्दा धेरै क्षेत्रफल भएको मध्य प्रदेशमा 92% धान रोपाई सकिएको छ। त्यहाँको 383,150 हेक्टर क्षेत्रफल मध्ये 3,52,443 हेक्टरमा रोपाई सम्पन्न भएको छ। त्यस्तै कोशी प्रदेशमा 90.7% अर्थात 2,50,624 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले गत वर्ष भन्दा यस वर्ष रोपाई हुने क्षेत्रफल वृद्धि भएको जानकारी दिनुभयो। गत वर्ष 12 साउनसम्म कुल धान रोपाई हुने क्षेत्रफलको 78.1% मात्रै रोपाई भएको थियो। यो वर्ष समयमै भएको वर्षा र रासायनिक मलको उपलब्धताले अझै राम्रो उत्पादन हुने अनुमान गरिएको कृषि मन्त्रालयका प्रवक्ता डाक्टर केसीले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउनु भएको छ। वीरगंज महानगरपालिका 31 स्थित उलास स्टीलको उद्योगको युनिट 2 शुभारम्भ गर्दै मन्त्री भण्डारीले COVID-19 को महामारीपछि औद्योगिक क्षेत्र नराम्रोसँग थलिएकोले उठाउन गाह्रो भइरहेको बताउनुभयो। उद्योग मन्त्री भण्डारीले पछिल्लो समय नेपालको आयात र निर्यात तथ्याङ्कले नेपालको उद्योग क्षेत्रको स्पष्ट तस्विर देखाएको चर्चा गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पेरिस ओलम्पिकमा नेपाली खेलाड़ीको खराब प्रदर्शनले निरन्तरता पाएको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन्। महिला 57 केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाड़ी मारिसा फेरिसिनले इम्पुनमा हराएकी हुन्। मनिता 1 मिनट 2 सेकेण्डमा मात्रै म्याटमा टिकिन्। साकी रजत विजेता र वर्ल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनिताले प्रभावशाली खेल प्रदर्शन गर्न सकेनन्। जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा रहेको छ। उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइन्। जारी ओलम्पिकमा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौधरी खेलाडी हुन्। यसअघि टेबल टेनिसका स्टाटु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीका डुमानु लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्। पेरिस ओलम्पिकमा 6 खेलमा 7 नेपाली खेलाड़ीले भाग लिएका छन्। भारतले 2025 एसिसी पुरुष एसिया कप आयोजना गर्ने भएको छ। एसियन क्रिकेट काउन्सिलका अनुसार यो प्रतियोगिता T20 ढाँचामा हुनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको स्थान पक्का भइसकेको छ। बाँकी एक टोली छनौटबाट आउनेछन्। गत वर्ष एसिया कप हाइब्रिड ढाँचामा आयोजना गरिएको थियो, जसमा भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्दा र पाकिस्तानले केही खेल आयोजना गरेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशभर साधारणतया बदली रहे। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 13.4 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। र दिपालको अधिकतम तापक्रम 36.7 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 42.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा 15 जिल्लाका 2,71,000 गरीब परिवारको सूची स्वीकृत। शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कार्यदलमा छलफलको अन्तिम चरणमा। विश्व बाघ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। नेपालमा वयस्क बाघको संख्या 355 र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तेस्रो कार्यकालका लागि पुनः निर्वाचित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।